ढूंढोगे हमें मुल्कों मुल्कों, मिलने के नहीं नायाब है हम। इसमें ये शेर लगता है कि एदी साहब के लिए कहा गया, हमारे आपके सबके प्यारे एदी साहब जो अब इस दुनिया में नहीं है, लेकिन उनके लिए ऐसा सोचना या ऐसा कहना अजीब सा लगता है, क्योंकि ताबीर जो है एदी साहब की पूरी ज़िंदगी की, एदी साहब के पूरे ख्वाबों की, वो सिर्फ उम्मीद है और एक तसलसल हमें नज़र आता है एदी साहब के काम की सूरत में उनकी ज़िंदगी में। लेकिन बहरहाल ये भी एक हकीकत है कि एदी साहब को फरामोश करना आसान नहीं होगा, और ये सोचना कि एदी साहब कभी प्रोग्राम में नहीं आएंगे, कभी हमसे बातें नहीं करेंगे, और फिर हम तो बहुत कहीं दूर के दर्जे पर आते हैं, सबसे ज़्यादा वो बच्चे, वो लोग जो एदी साहब के नेमतों से फैज़याब होते थे, जिनकी दिलदारी वो करते थे, जिन्हें वो प्यार करते थे, जिनके साथ वो हर लम्हे रहते थे, उन सबको बहुत कमी महसूस होगी। और इसीलिए आज का कुछ तो कहिए प्रोग्राम हमने नज़र किया है अपने सबके प्यारे एदी साहब के लिए। आज के इस प्रोग्राम के प्रोड्यूसर अरसलान शरीफ हैं, आपके जाने पहचाने, और इंजीनियर हैं कर्टिस बाइनम। हमने फेसबुक पर भी डाला है, उम्मीद है कि हमारे सुनने वाले ज़्यादा से ज़्यादा तादाद में इस प्रोग्राम में शिरकत करेंगे और एदी साहब के लिए अपने जज्बात का इजहार करेंगे। 0800-777-7789 हमारा टोल फ्री नंबर है। अरसलान तैयार हैं, आप में से जो हमें फ़ोन करेंगे वो अपना नंबर लिखवा दें, हम उन्हें दोबारा कॉल कर लेंगे ताकि वो इंतज़ार ना करें। तो एदी साहब के बहुत से प्रोग्राम मैंने किए, बड़ा मुझे इस बात पे फ़ख्र है और बड़ा मेरे लिए एज़ाज़ है कि जब भी मैंने एदी साहब को फ़ोन किया, उन्होंने हमेशा बात की आके हम सबसे। और मेरा ये ख्याल है कि उनका कोई खुसूसी रवैया नहीं था, एदी साहब अपनी पूरी ज़िंदगी में हमेशा तैयार रहे, किसी सूरत में भी वो अगर किसी के काम आ सकते थे, अपने किसी अमल से, अपनी बातों से, अपने जवाबात से। आप को आज मैं जो इक्तबासात सुनवाऊंगी मुख्तलिफ प्रोग्रामों के, उससे आपको अंदाज़ा होगा कि एदी साहब की शख्सियत ऐसी ही थी कि वो हमेशा हम सब के लिए मौजूद थे, हैं और रहेंगे। तो बात है दिसंबर की, जब पेशावर के स्कूल का सानिया हुआ, और यकीन करें कि उस सुबह कुछ मेरे मुंह से ना लफ्ज़ निकल सकते थे और ना मुझे कुछ समझ आ रहा था कि किन अल्फाज में, अगर मैं प्रोग्राम करती हूँ उन बच्चों के बारे में, तो मैं किन अल्फाज में उन बच्चों को तसल्ली दूंगी, किस तरह कहूँगी उनके वालदैन से कि उनके बच्चे अब घर वापस नहीं आएंगे या वो बच्चे ज़ख्मी हैं। तो मुझे ख़्याल आया कि एदी साहब एक ऐसी शख्सियत हैं जो इस मौके पर हम सब की दिलदारी कर सकते हैं। तो लीजिए उस प्रोग्राम का हम वो टुकड़ा सुनते हैं जिसमें एदी साहब हमारे साथ शामिल थे। हम सब के बहुत ही प्यारे मौलाना अब्दुल सत्तार एदी साहब, जो इंसान दोस्त हैं, सारी इंसानियत से, ख़ास तौर से बच्चों से प्यार करते हैं, तो 16 दिसंबर की इस भयानक खबर पर उनका क्या असर हुआ?
ऐसा मैंने रैली निकाली, इनके गम में शरीक हुआ, स्कूल के बच्चे आए सारे, बहुत रंज हुआ, और क्या कर सकते हैं, मैंने इन बच्चों का, जिनके माँ बाप बिल्कुल गरीब होंगे, इनको मुआवजा देने का भी ऐलान किया।
तो क्या करें?
बेटा मेरा नवासा था, मेरे साथ रहता था, इनको चंद नौकरियां ने उन्हें गर्म पानी में डाल के जला दिया। मैं ट्रीटमेंट कराता रहा, लेकिन बेचारा आखिर मर चुका। तो जिंदगी के अंदर ऐसे वाक्य पैदा होते हैं। सामाजिक काम करना ऐसे तो बोलने में आसान है, लेकिन जब करने बैठते हैं तो बहुत से कठिन वाक्य आते हैं, उनको बर्दाश्त करना होता है और हम इसको बर्दाश्त करके चलाते हैं।
तो मौलाना साहब, आप ना सिर्फ पाकिस्तान में बल्कि आप लबनान में गए जंग के ज़माने में, आपने बहुत से भयानक वाक़यात देखे हैं दहशतगर्दी के, किसी ना किसी तरीके से जलजले देखे, सैलाब देखे। तो ये जो पेशावर का वाक़या हुआ है, आप इसको किस तरह देखते हैं? क्या इससे बुरा वाक़या आपने कभी पाकिस्तान की तारीख में देखा?
नहीं, इससे ऐसा वाक्य कोई नज़र नहीं आ रहा। जब ये पेशावर का हुआ, मैंने रैली निकाली, प्रोटेस्ट किया, सब कुछ किया, लेकिन क्या कर सकते हैं? ये कोई बाहर के मुल्क की कोई साजिश है, ये अपने कोई बंदे नहीं है। बस इनको बच्चों को गम पहुंचाना था, उनके माँ बापों को तकलीफ देनी थी, तो 135 बच्चे शहीद कर दिए गए, बाकी जख्मी हुए, उसमें भी हुई अभी सीरियस है। बहरहाल ये ऐसे मौके बहुत कम नज़र आते हैं, लेकिन मेरी ज़िंदगी के अंदर ऐसे वाक्य मुझे बहुत मिले हैं और मैं बहुत गमगीन हूँ। मैं अभी आपसे बात कर रहा हूँ लेकिन कर नहीं सकता, मुझे रोना आ जाता है, बातें टूट जाती हैं। बहरहाल मेरी ज़िंदगी इंसानियत की खिदमत में निकली। शुरू से मैंने कहता था झूले में बच्चे डालो, मारो नहीं। मुझे बहुत दर्द था बच्चों के लिए, और फिर मेरे सामने पेशावर का वाक्य आ गया। पहली रैली मैंने निकाली, शोर बकोर किया कि ये क्या कर रहे हो, कौन से जालिम हो, कौन से दरिंदे हो। ये मेरी ज़िंदगी के अंदर पहला वाक्य। छोटे मोटे तो मैं बहुत देखा हूँ और चलते रहे, लेकिन ऐसा वाक्य 135 बच्चों को स्कूल में जाके शहीद कर देना, जो बेंचों के नीचे छुपे उनको खेत खेत के गोली मारना, ये जुलूम मेरी हिस्ट्री में, मेरे ख्याल में ये पहला है।
तो जैसे कि मौलाना साहब, आप समझ सकते हैं कि जिस वाकये का हम सबको इतना गम हुआ है, तो जो माँ बाप हैं उनके दिल पे तो पता नहीं क्या गुजारे होगी, समझ ही नहीं आता। तो आप उनको तसल्ली किस तरह दे सकते हैं? आप एक तरह से पूरे कौम के बुजुर्ग हैं, तो किस तरह समझाएंगे उन माँ बाप को, उनके दिल को कैसे ठंडक होगी?
वो आते हैं रोते रोते मेरे पास, मैं उनको तसल्ली देता हूँ मजहब के हवाले से, इंसानियत नाते बेचारे सबर करके चले जाते हैं। बच्चा तो वापस नहीं आ सकता, लेकिन इनको यही है कि हमारे मुल्क में आवाज़ उठाने वाला जुल्म के खिलाफ एक ही बंदा है। तो मेरे पास आते हैं, मैं करता रहता हूँ।
तो एरी साहब, इस पे जो रिएक्शन हुआ हुकूमत की जानिब से आया और फ़ौज की जानिब से आया, तो आप समझते हैं कि ये ठीक है, जो कुछ अब हो रहा है ये इससे कुछ पहलू निकलेगा अच्छाई का?
अच्छा, इसका कोई रिएक्शन मुझे तो नज़र नहीं आया, बस बात हो गई ख़त्म। मुझे मजा नहीं आई, इसी तरह वाक़े होते रहेंगे और स्कूल नहीं बचेगी, हर जगह पे ऐसे वाक़े होते रहेंगे। तो इंसान बनाया जाए, इस कौम को इंसान बनाने की कोशिश है कि इंसान बनो, और इंसान बन के ऐसे वाक़े न पैदा करें। ये जुल्म की कैटेगरी में है, जुल्म जुल्म है, ये नहीं मिट सकता। बस हम अल्लाह से दुआ करें कि अल्लाह ऐसे वाक़े नहीं होने दें। جو پشاور کا واقعہ یہ پاکستان کی تواریخ کا ایک حصہ ہے, بہت برا واقعہ ہے.
بہت سارے ملکوں میں گئے مولانا صاحب آپ نے جو اپنا فلاحی کاموں کے لیے, تو مطلب آپ کو انقلابی تبدیلی کبھی کوئی ایسی نظر آئی جو انسانوں نے پیدا کی ہو؟ کیا وہ انقلاب ہو سکتے, کیا تبدیلی لائی جائے کہ یہ سب ختم ہو جائے, یہ ظلم جو ہے
آج سب ان کو انسان بنایا جائے, انسانوں کو انسان بنا کر یہ کام کیا جائے. جب تلک یہ انسان نہیں بنیں گے تب تلک ایسے واقعہ رہنما ہوتے رہیں گے. میں کیا بتاؤں کہ ان کے ساتھ بیٹھ کر میں رو رہا ہوں, ان کو تسلی دے رہا ہوں, سب کچھ کر رہا ہوں, یا تو یتیم ہے, ان کا کوئی وارث نہیں ہے بیچارے, اور کیا کر سکتا ہوں. تو ان کو تسلی دیتا ہوں, روتا ہوں ان کے ساتھ میں بیٹھ کر, اور سب کچھ کرتا ہوں.
کتنے بچے ہیں آپ کے ادارے میں؟
ہمارے کراچی کے اندر 115.
اچھا,
ہم نے سینکڑوں بچے دے چکے ہیں پرویز کے لیے.
جی,
جھولے میں آنے کے بعد بھی اولاد کو ہم پرویز کے لیے دے سکتے ہیں. یہ سینکڑوں کی تعداد میں میں نے دیا ہے, تقریباً 500-600 بچے میں نے پرویز کے لیے لوگوں کو دے دیا ہے.
اچھا مولانا صاحب, ہم سے بہت سارے لوگ آپ کی خیریت پوچھتے رہتے ہیں, آپ کے آج ڈائلیسز ہوتا ہے, آپ کی طبیعت اچھی نہیں ہے, تو کیسے ہیں اب آپ کی طبیعت کیسی ہے؟
اچھا, مجھے بس بڑی عمر ہے, ایسے کم لگتے ہیں, تو یہ حادثہ مجھے بہت برداشت کرنا پڑتا ہے, اسی وقت ایسے حادثوں میں میں انتقال بھی کر جاؤں, یہ کوئی پتہ نہیں کیا ہوگا.
اللہ میاں آپ کو بہت 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 لمبی عمر دے مولانا صاحب, ہم سب کی دعائیں آپ کے ساتھ ہیں. آپ اپنی ہمت رکھیے کیونکہ آپ پوری قوم کی ہمت ہیں.
ضرور, اللہ حافظ.
تو سامعین, یہ تھا اس پروگرام کا ایک حصہ جہاں ہمارے ایدھی صاحب ساتھ تھے ہمارے, اور اتنا دکھ ہو رہا تھا مجھے سن کے کہ ہر شخص اس وقت بھی بیمار تھے وہ, اور اس حالت میں بھی آئے, اس حالت میں بھی انہوں نے نکالی ایک مارچ کی ان بچوں کے لیے جو دنیا میں نہیں رہے تھے, ان ماں باپ کی خاطر جو دکھ سے نڈھال تھے. پتہ نہیں اب اس دنیا میں کوئی عبدالستار ایدھی پیدا ہو سکتے ہیں یا نہیں, مطلب مجھے تو ایسا ہی لگتا ہے کہ ایسے انسان جو ہیں وہ صدیوں میں کبھی پیدا ہوتے ہیں. خوش پاکستان کی خوش قسمتی تھی کہ ایسی شخصیت اس زمین پر پیدا ہوئی. اور ہمارے بہت سے کالرز نے ہمیں فیس بک پہ پیغامات دیے ہیں, وہ بھی ہم سنائیں گے, لیکن کچھ کالرز کو ہم لینا چاہتے ہیں. مردان سے کامران ہمارے ساتھ ہیں. جی, السلام علیکم کامران.
ہیلو, السلام علیکم میڈم.
وعلیکم السلام کامران. جی
میڈم, عبدالستار ایدھی کے انتقال کے بارے میں سن کر مجھے بہت زیادہ افسوس ہوا. ہمارے گھر میں بھی ماتم ہے, اور میں یہ کہتا ہوں کہ پاکستان کے سب گھروں میں آج ماتم ہے عبدالستار ایدھی کے بارے میں. اللہ تعالیٰ ایسے لوگوں کو ہمارے پاکستان میں پیدا کرے. اور میرا ایجوکیشنسٹ سے یہی ایک التجا ہے, ریکویسٹ ہے کہ وہ سارے صوبوں کے کورسز میں عبدالستار ایدھی کو جو ہے سلیبس میں شامل کریں.
بالکل, میں کتنی آپ نے اچھی بات کی کامران. مجھے پتا ہے کہ کورس میں کہیں پڑھایا جاتا ہے, کیونکہ میں ملالہ یوسفزئی کو سن رہی تھی, تو کوئی تیسری جماعت کی کتاب ہے جس میں ایدھی صاحب کے بارے میں ہے. میں یہ کہتی ہوں کہ تاریخ ساز جو شخصیتیں ہیں, جیسے ہمارے قائد اعظم محمد علی جناح, اور اس طرح کی جو تاریخ ساز شخصیتیں ہیں, ان میں ان کے ساتھ مولانا عبدالستار ایدھی کا نام بھی سر فہرست ہونا چاہیے. بہت خوشی ہوئی مجھے. اور مردان سے یہ فون آیا ہے, ایک اور ساتھ ہمارے ساتھ ہیں, سن سے عبداللہ, مورو سے مرید خان, میاں والی سے ہمارے ساتھ ہیں. یہ سب فون جو کالز ہیں, یہ سب لوگ جو ہیں وہ اس بات کی غمازی کرتے ہیں کہ عبدالستار ایدھی کسی اور کے نہیں تھے, وہ صرف پاکستان کے بھی نہیں تھے, وہ پوری دنیا کے تھے, اور اسی لیے وہ ہر اس جگہ گئے جہاں انہوں نے لوگوں کو دکھ میں پایا. تو عبداللہ صاحب کو ہم لیتے ہیں مورو سے. جی عبداللہ صاحب, عبداللہ صاحب آواز آ رہی ہے آپ کو؟ میرے خیال ان کو آواز نہیں آ رہی. اور مرید خان ہے داؤد خیل میاں والے سے. عبداللہ آپ کو آواز آ رہی ہے میری؟ जी
हेलो
जी जी हाँ भैया, आप बोलिए जी, कौन बात कर रहे हैं? मुरीद खान
जी, शिनार साहब अस्सलाम वालेकुम।
जी। वालेकुम सलाम मुरीद खान साहब।
मैं ये कहता हूँ कि अब्दुस्तार ईदी के बारे में इतना कहूंगा कि गौस कुतुब अब्दाल पीर पैगंबर मिट्टी अंदर तुसा असा सब चला जाना है मिट्टी अंदर, लेकिन अब्दुस्तार ईदी जैसे लोग क्यामत तक जिंदा रहेंगे और उनको खराज अकीदत पेश करने का बेहतरीन तरीका यह है कि उसके मिशन को जारी रखा जाए, ताकि क्योंकि वो हम सब कुछ यतीम कर गए हैं, वो पूरी कौम को गरीबों के वो बाबा थे, गरीबों के वाली थे, ऐसे लोग सदी में पैदा होते हैं। अल्लाह ताला से हमारी दुआ है कि अल्लाह ताला उनको मिशन को जारी रखे। अब उस्तार ईदी को खुदा जन्नत अल-फिरदौस में जगह दे, ऐसे आदमी जो है एक दुनिया में जो है
सर बिल्कुल सही, आप जो बात कह रहे हैं हम सब उसमें शामिल हैं। और जैसे कि आपने कहा कि मुझे ऐसा लगता है कि जैसे ख़ानदान का जब सरबरा उठ जाता है तो फिर बच्चे जो होते हैं वो जगह ले लेते हैं, वो काम को आगे बढ़ाते हैं। उनकी बेगम ऐसी हैं जो कि उस काम को आगे बढ़ाएंगी। अभी भी वो बिल्कुल उनके साथ साथ शामिल हैं और काम कर रही हैं उनके साथ। तो बहुत शुक्रिया मुरीद खान। और अब्दुल्ला साहब, आपको अगर अब हमारी आवाज़ आ रही है, मेरा ख्याल फ़ोन कट गया। और मलिक नायब हैं हमारे साथ जी, नायब साहब, मलिक साहब, मेरा ख्याल इनको भी
मालिक।
जी जी वालेकुम सलाम भाई
हेलो
जी जी सलाम वालेकुम
साहब की इंतकाल पर बहुत अफसोस, और अल्लाह ताला उसको जन्नत फिरदौस की जगह नसीब फरमाए। और दूसरी बात यह कि ईदी साहब की तरह लोग पाकिस्तान में बहुत कम आएंगे। उसने जितनी गरीब आवाम की खिदमत किया ना, तो हमारी हुकूमतों ने भी उतनी गरीब आवाम की खिदमत किया है ना करेगा। तो हम तो यही दुआ हुआ कि अल्लाह ताला उसको जन्नत के फिरदौस में जगह नसीब फरमाए।
बहुत शुक्रिया आपका और
और
आपकी नेक ख्वाहिश अद करिए। मलिक साहब, मैं आपकी फ़ोन की लाइन कुछ ख़राब है। नजमा नौशाही है फैसलाबाद से जी। नजमा नौशाही, अस्सलाम वालेकुम
हेलो, अस्सलाम वालेकुम।
जी। जी नजमा
हेलो,
जी,
क्या है आपके सुनने?
बस
हेलो
बहुत सबके दिल उदास है नजमा, आपको मालूम ही है कि इतना बड़ा सानेहा हुआ है।
जी
और
हाँ
एदी साहब तो
जी हाँ, बहुत
जैसे
ज़्यादा
बहुत हमारे साथ शामिल भी रहे प्रोग्रामों में, और उनके बिल्कुल साहब भी
मुझे याद है कि उनके साथ जब आप प्रोग्राम में वो तशरीफ लाए थे तो मेरी उनसे लाइव कॉल पर
जी
बात भी
हाँ,
हुई थी,
आप
और
उस
उन्होंने
प्रोग्राम में आई
बड़े
थी
मैंने
जो
उनसे
फ्लड्स वाला
पूछा।
प्रोग्राम था, उसमें आपने उनसे बात
हाँ
की थी।
जी
जी बिल्कुल
जी हाँ, और मैंने उनसे पूछा भी था कि आपका इतना बड़ा सिस्टम है तो ये कैसे चलता है, तो उन्होंने मुझे बताया कि मैं हमेशा से पाकिस्तानियों से एड लेता हूँ। और शहनाज, बात यह है कि इतना ज़्यादा उनका नेटवर्क जो अच्छा था, लेकिन एक सवालिया निशान है सबके चेहरों पर, सबकी ज़ुबानों में, कि क्या ये नेटवर्क जो चला है इसी तरह ईमानदारी से चलता रहेगा नीयतों के साथ। उनकी नीयत माशाल्लाह साफ थी और उन्होंने बहुत ज़्यादा, बहुत कम, जीरो से स्टार्ट लिया, और दुनिया का सबसे बड़ा नेटवर्क उनका एम्बुलेंस का है, पूरी दुनिया में माना जाता
जी
है। अल्लाह ताला
नजमा,
उनको
मैं
जवार
आपके
रहमत
सवाल का
में जगह
जवाब
दे।
जो आपने पूछा, ये हमारे प्रोग्राम में एक और प्रोग्राम था उसमें जब एदी साहब आए थे उन्होंने इसका बड़ी तफसील से जवाब दिया था। और मैं चाहूँगी कि हमारे सुनने वाले भी इंतज़ार करें, उस प्रोग्राम को सुने, क्योंकि यकीनन ये सवाल जो है हम सबके दिलों में। आज जब असद कर रहे थे प्रोग्राम जहाँ रंग, तो ख़ास तौर से हमने एदी साहब की गुफ्तगू से वो टुकड़ा निकाला था, क्योंकि हमें पता था कि पूरा पाकिस्तान, क्या पूरी दुनिया ये सवाल पूछ रही है कि इतना बड़ा नेटवर्क जो है अब उसका क्या होगा। और हम सबका यकीन है कि एदी साहब ने जिस औलाद की परवरिश की, और बिल्कुल एदी ने, वो उस मिशन को वैसे ही चला सकेंगे जैसा कि एदी साहब ने चलाया। लेकिन इससे पहले कि हम उसकी तरफ जाएँ, लाल सैयद आफरीदी खैबर एजेंसी से जी। आफरीदी साहब
अस्सलामुअलैकुम।
वालेकुम सलाम। आफरीदी साहब
शहनाज बयान अब्दुल सत्तार यदि साहब मोहसिन इंसानियत थे, और हकीकत यह है कि वो इंसानियत के अलमदार थे। और उसमें सबसे बड़ी बात यह थी कि वो किसी रंग और नस्ल तक उसकी खदमत में दूर नहीं थे,
बिल्कुल
बल्कि वो बगैर किसी अकीदे रंग और नस्ल के लोगों की खिदमत करते थे। और यकीन ऐसे लोग बहुत कम पैदा होते हैं। यकीन हम सबको उस पर उसकी मौत पर सदमा है, लेकिन हम सबकी कोशिश ये चाहिए कि उसकी जो बीवी बल्कि और दूसरा फैसल ईदी, तो उसकी अगर हम मदद करें तो ये उसके लिए
बिल्कुल,
सबसे बेहतर तरीका है अकीदत पेश करने
यानी
का।
हम एडी ट्रस्ट के साथ रहें अगर, तो एडी ट्रस्ट जो है उसी तरह चलना चाहिए। और जिस तरह एदी साहब ने बड़े दावे से कहा था और वो हमेशा पूरा हुआ कि मैं तो खड़ा हो जाता हूँ, मैं तो अपने हमवतनों के सिवाय किसी से हाथ नहीं मिलाता, हमवतनों से मैं भीख भी मांगता हूँ। तो जब भी खड़े होते थे करोड़ों रुपए वो ले लेते थे उस वक्त, और किस तरह उन्होंने खर्च किया उस इंसानों पर कि वो खुद सरकारी अस्पताल में उनका इंतकाल हुआ और अपनी एम्बुलेंस में वो गए वहाँ पर। और अगर हम उनका बिस्तर देखें कितना वो एक सीधा साधा गरीबाना बिस्तर था जिस पर उन्होंने आखिरी सांस ली, तो मतलब हम सब के लिए सबक है इसमें। और शुक्रिया बहुत बहुत आपका। और हम लेते हैं मोहम्मद जावेद कायम खानी को कोट गुलाम मोहम्मद से। जी मोहम्मद जावेद साहब,
अलामा इकबाल का शेर है कि बड़ी मुश्किल से चमन में होता है दीदावर पैदा, तो ये चमन के दीदावर थे, इंसान की शक्ल में फरिश्ता थे, अल्लाह ताला ने इनसे काम लेना था इनसे लिया है, और ये रहती दुनिया कयामत तक ये इनका नाम जिंदा रहेगा इंशाल्लाह।
बिल्कुल सही कहा आपने। और जावेद कायम खानी साहब, एक की जो कॉल्स हैं मर्दान से, फाटा से, सिंध से, पंजाब से, खैबर पख्तूनख्वा से, ये सब हमें बताती हैं कि एदी साहब चूँकि किसी फ़िरकावारियत के बगैर उनके दिल में कोई तासुब नहीं था कि कौन किस ज़बान कौन सी बोलता है, किस शहर में रहता है, किस सूबे में रहता है, वो शिया है, सुन्नी है, अहमदी है, या किसी भी फ़िरके से ताल्लुक़ रखता है, लेकिन उन्होंने कभी किसी की मदद से मुँह नहीं मोड़ा और वो सब इंसानों को मोहब्बत से एक नज़र से देखते थे। तो बहुत शुक्रिया। मैं अब चलती हूँ उस प्रोग्राम की तरफ जिसका ज़िक्र मैंने पहले किया था, यानी एदी साहब का एक ऐसा प्रोग्राम जिसमें उन्होंने शुरू फ्लड के सिलसिले में आए थे, जब सिंध में बहुत हौलनाक सैलाब आए थे। एदी साहब की उम्र मुझे याद है, उन्होंने जिक्र भी किया था, उस वक्त वो 90 बरस के थे और वो भागते फिर रहे थे। मतलब तसव्वुर कीजिए कि एक आदमी जो डायलिसिस पर हो, इतना बीमार हो, उनकी उम्र ये थी, लेकिन वो अपने उन्हीं जो उनके फटे पुराने जूते थे और एक जोड़ा था वो पहने पूरे सूबे में इधर से उधर जा रहे थे कि किसी तरह सैलाब ज़दगान की मदद करें। मैंने वहीं उनको कॉल की थी जिस सेंटर में उन्होंने अपना एक ऑपरेशन सेंटर बना रखा था। तो चलिए एक झलक हम उस प्रोग्राम की सुनते हैं, उसमें आपको बहुत से सवालों के जवाब मिलेंगे और उसमें हमारे बहुत से सुनने वालों की नेक ख्वाहिशात भी मौजूद हैं। और हमारे मेहमान एक ऐसी हस्ती हैं जो मेरा ख़्याल है आप सभी की नज़रों में इंतहाई मोहतरम हैं, और मेरे लिए तो दुनिया में मेरी जो पसंदीदा तरीन शख्सियतें हैं उनमें से वो एक हैं। तो लीजिए एक झलक उनकी आवाज़ की पहले।
तो लोग मुझे देने आते हैं, कहते हैं कि आपके कपड़े हमारी रसीद हैं, और इतना इतबार करते हैं। सैलाब के अंदर तो लोगों ने मुझे बहुत दिया, सालाना 3-4 अरब रुपये हम टैक्स देते हैं ईमानदाराना, तो अमेरिका को मदद कर सकते हैं।
तो ये आवाज़ है मौलाना अब्दुल सत्तार एदी साहब की, जिन्हें बहुत से लोग सेंट कह के पुकारते हैं। एदी साहब अस्सलाम वालेकुम।
भाई साहब
बहुत हमने आपको जगाया और आप सोच, तो एदी साहब आजकल तो आपकी मसरूफियतें बहुत होंगी। रात को जब मैं आपसे फ़ोन पे बात कर रही थी तो आपने बताया कि अब आप खैरपुर जाने वाले हैं सैलाब ज़दगान की इमदाद के लिए।
अभी मीरपुर खास जाने वाला हूँ, ऐसे तो सब जगह होकर आया हूँ, लेकिन सेकंड दफा भी जाना है। तो वहाँ बारिश फिर शुरू हो गया है, तो मीरपुर खास से मुझे जुडो और इस तरफ इलाकों में लोगों की मदद के लिए वहाँ पहुँचना है। अभी शुरू में मदद तो जब सैलाब ऐसी चीज है कि पानी से सब चीज़ तबाह हो जाती है, कोई चीज़ बाकी नहीं रहती, तो हमने ये शुरू कर दिया है कि पहले इनको खुराक दो, रोज की 40 देखे वो सब जगह पे मिलजुल कर पक रही है जी। बस चले,
फरिश्तों से बेहतर है इंसान बनना, मगर इसमें पड़ती है मेहनत ज्यादा। सर एक सवाल है कि आप बात जो है इतनी बड़ी ऑर्गेनाइजेशन है, इसको कौन संभालेगा? थैंक यू सो काइंड ऑफ यू सर।
मेरे दो बच्चे हैं, 3 बच्ची है, दे और मेरी बीवी है, अल्लाह का शुक्र है इनकी औलाद भी हो गई है मेरी बच्चियों की, बच्चों की, वो भी बड़े होने लगे, वो भी काम में शामिल हो गए। एक काफिला बहुत बड़ा है, अल्लाह करेगा इंशाल्लाह ये इंसानी हमदर्दी का मिशन हमेशा बढ़ेगा और चालू रहेगा।
طرح آپ دکھی انسانیت جب گرتی ہے طوفانوں میں، سیلابوں میں، زلزلوں میں، اس کی خدمت کرتے ہیں، اسی طرح یہ حکومتی جو ادارے، کرپشن کا جو ایک نظام چلا ہوا ہے، اس سے بھی عوام زیر تاب آئی ہے، اس کے لیے بھی آپ کوئی ایسی موومنٹ لانے کا کبھی سوچیں گے؟
بس وہ تو اللہ پہ چھوڑنا چاہیے. دیکھیں نہیں، یہ قوم میں جب بہت برائی ہو جاتی ہے اور بہت کرپشن ہو جاتا ہے، انسانیت ختم ہو جاتی ہے، تب اسی طرح سے اللہ کے پاس تین عذاب کے طریقے ہیں، پانی، آگ اور ہوا. تو ابھی تو اللہ نے پانی سے عذبایا ہے، اور یہ چیزیں اللہ دیکھ ہدایت کے لیے یہ تنبیہ کرتا ہے کہ تم سنبھل جاؤ، نہیں سنبھلو گے تو تمہیں بے آگ اور ہوا کے ذریعے بھی پھٹا کر سکتا ہوں. تو اللہ کی آزمائش ہے، ہمیں آپ سب مل کر بہت بڑے سے بڑے ہر فضول خرچی چھوڑ کر، زکات چوری چھوڑ کر، ٹیکس چوری چھوڑ کر، ہمیں پوری طرح قوم کا کام کرنا چاہیے. ہماری حکومتیں غریب ہیں، کیوں غریب ہیں؟ ہم ٹیکس چور ہیں، زکات چور ہیں، فضول خرچی بہت کرتے ہیں. ہم 200 ارب کا صرف تمباکو نوشی اور گٹکے کھاتے، وہ قوم کس کا سے غریب نہیں رہے گی. ہمیں سب چھوڑنا ہوگا، ملک کو بنانا ہوگا، انسانیت کے خاطر، انسانوں کا بھلا کے خاطر سب کچھ کام کرنا ہوگا.
اچھا ایدی صاحب، یہ جو راجہ صاحب نے سوال پوچھا اسی میں تھوڑا سا اضافہ کروں گی کہ ابھی بھارت میں جب انا ہزارے نے مہم شروع کی تھی بدعنوانی کے خلاف، تو بہت سے لوگوں نے یہ کہا کہ پاکستان میں ایک ہی ہستی ایسی ہے، عبدالستار ایدھی صاحب کی، کہ اگر وہ آئیں بدعنوانی کے خلاف کھڑے ہوں تو بہت سے لوگ ان کے پیچھے آئیں گے. کبھی آپ نے سوچا کہ آپ اس طرح سے کچھ مہم چلا سکتے ہیں، ایک تحریک شروع کر سکتے ہیں بےمانی کے خلاف؟
ایسا انسان کو بنیادی چینج کرنا چاہیے. یہ ٹھیک ہے اس نے کیا اچھائی کے لیے کیا، اس نے اپنی محنت کی، لیکن جو ایک کرپشن ہے وہ ختم نہیں ہوتا، وہ ایک بس عادت ہو جاتی ہے. اس کو انسان کو چینج ہونا چاہیے اور چینج کرنے میں لگا لینا چاہیے. میں ہر وقت یہی کہتا ہوں کہ ٹیکس چوری چھوڑو، ٹیکس چوری چھوڑو، زکات دو اور فضول خرچے چھوڑو، لیکن نہیں، وہ کوئی طریقے سے تیار نہیں ہوتے. لیکن کچھ چینج آتا ہے، لیکن جب کوئی امداد کا معاملہ آتا ہے تو امداد میں بھی یہ کوئی دنیا سے پیچھے نہیں ہے. پاکستانی قوم اچھی ہے، قوم بڑی ہے، دلیر ہے اور بہت محبت رکھنے والی قوم ہے.
تو آپ کو جو لوگ یہ دیتے ہیں ڈونیشنز، وہ کون لوگ ہوتے ہیں؟ زیادہ تر وہ امیر سرمایہ دار ہوتے ہیں یا مڈل کلاس کے لوگ ہوتے ہیں یا غریب لوگ ہوتے ہیں؟ کون لوگ آپ کے پاس امداد لیتے ہیں؟
زیادہ تر مڈل اور غریب.
اچھا.
مجھے دیتے ہیں، سرمایہ داروں کو کوئی دلچسپی نہیں ہے. غربت تو یہ دیتے ہی ہے، خود ہی ٹیک چوریاں کر کر کے اور مصیبتیں، لیکن جب قدرتی آفت آ جاتی ہے تو یہ خود بھی نہیں بچتے. اس میں بڑے بڑے زمیندار بھی پھنس گئے پانی کے اندر، کیا کر سکتے ہیں، کوئی کام نہیں آ سکتا. یہ اپنے بچوں کو بھی بچانے میں مصیبت میں پھنسے ہوئے ہوتے ہیں، تو پھر اللہ بھی کوئی چھوڑتا نہیں ہے. ہمیں سب مل کر اللہ سے توبہ کرنی چاہیے، محبت کرنی چاہیے کہ ہم فوری طور پہ اس کے حل تلاش کریں اور ظلم چھوڑے، اور ظلم چھوڑ کر اچھائی پہ چلے جائے اور لوگوں کی مدد کے لیے پرجوش ہم میدان میں آ جائیں.
اے صاحب، میں آپ سے یہ پوچھنا چاہوں گا کہ اللہ خیر کرے گا، آپ کو زندگی عمر دراز عطا فرمائے گا، تو آپ کے بعد آپ کے کون سے جو بچے ہیں اس کو سنبھالیں گے، جس کے اوپر آپ کو زیادہ اعتبار اور جس کو آپ نے خاص طور پر تیار کیا ہوا؟
میری بچی ایک کبرا ہے، دوسرا فیصل ایدی ہے، کتوب ہے، سب مل جل کر کام کرتے ہیں. ابھی تو فیصل ہی نے سنبھال لیا ہے پورا، اور بچی جو کبرا ایدی ہے اس نے پورا سنبھالا ہوا ہے، سارے سینٹروں کی دیکھ بھال، جانا آنا رہنا، اور یہ پوری زندگی ڈیووٹیڈ کر کے کام کر رہی ہے. یہ امریکہ میں تھی، امریکہ چھوڑ کر چلے آئی اور اب پوری زندگی انسانیت کے کام میں لگی ہوئی.
اچھا، ایک جھلک اور ایدی صاحب کی زندگی کا ایک اور پہلو.
میرے شادی کے لیے رشتہ مانگا تو میں نے ہاں کر دی، और मेरी शादी हो गई, मैंने फकीर का हाथ पकड़ लिया तो दो फकीर मिल गए, तो अल्लाह ने बादशाह बना दिया।
तो ईदी साहब, जब भी बिल्किस साहिबा से बात करते हैं वो बड़े प्यार से आपका जिक्र करती हैं, तो आप क्या कहते हैं कि मतलब आपकी ज़िंदगी में जो कामयाबी आपने हासिल की यानी अपने खैराती कामों में, किस हद तक हाथ है आपकी बेगम का उसमें?
ऐसा ताली एक हाथ से नहीं बचती, दो हाथ से बचती है। मेरी बीवी न होती तो वे कामयाब ना होता। कामयाब तो अल्लाह ही करता है, लेकिन इसके लिए असबाब पैदा कर देता है, इसके लिए बीवी अच्छी दे देता है और साथों साथ औलाद भी अच्छी दे देता है, तो काम करने में अल्लाह के फजल से बहुत आसानी हो जाती है।
अच्छा, मैं जब भी आपकी बातें सुनती हूँ तो मुझे एक बात से बहुत ही खुशी होती है कि आपने जैसे अभी बताया कि आपकी उम्र अब 90 साल है, तो ज़ाहिर है कि आपने जिस दौर में आप शुरू किया और आप नौजवान थे जब, तो वो एक निस्बतन क़दामत पसंद ज़माना था, लेकिन आपके जहन में मुझे लगता है कि औरत और मर्द बिल्कुल बराबर हैं, तो किस तरह आपके ये ख़ानदान में बात थी औरत और मर्द की बराबरी का तस्वीर, किस तरह आप में ये बात आई?
ऐसा इंसान और औरत दोनों एक है और मिलजुल कर ये काम करे तो दुनिया में बहुत सी चीज़ें पैदा हो जाती है। मेरी बीवी मुझे साथ न देती तो मैं कामयाब ना होता, और अल्लाह कामयाब तो अल्लाह ही करता है, काम लेने वाला भी अल्लाह है, लेकिन बीवी का हाथ बहुत अच्छा है, होना चाहिए। बीवी कभी भी, मेरी बीवी ने मेरे इजाज़त बगैर एक कदम बाहर नहीं रखा, अलग कही गई है, और अब भी जो काम करती है तो किसी को भी पूछो तो वो एक बहुत ऊँची तरीके से ख्याल रखती है, लोगों की मदद करती है, लोगों के कामों में हिस्सा लेती है, यतीम बच्चे संभालती है और सारा काम संभाल के बैठी हुई।
तो जब आप दोनों इतने मसरूफ रहे, जाहिर है कि आपकी बिल्किस साहिबा ने तो हजारों सैकड़ों बच्चों को पाल रही हैं वो, तो फिर खुद अपने बच्चों की तरबियत के लिए कैसे वक्त निकाला आप लोगों ने?
हमारे बच्चे के तो मेरी सास ने, इसके बिल्किस की अम्मी ने परवरिश किया, वो बड़ा किया, उनको संभाला, और हम तो बस अपने कामों में मगन रहते थे, लेकिन बिल्किस की अम्मी ने मेरे बच्चों को बड़ा किया और सब कुछ, इनको तालीम और सारी चीजों की देखभाल।
समीन जान है स्वात से। जी समीन जान।
ए वतन तू जो पुकारा तो लहू खोल उठा, तेरे बेटे तेरे जानबाज चले आए हैं। ईजी साहब जब भी पुकारेंगे इंशाल्लाह ताला सारी पाकिस्तानी कौम, हम पहाड़ों के रहने वाले भी इनके साथ है।
सब पाकिस्तान में जहाँ भी मुस्लिम सिर्फ बैंक अकाउंट है, देखे वहाँ जाके हमारे अकाउंट में जमा कराते, और हमारे पाकिस्तान में 400 सेंटर है, बैंक में 400 बैंक के ब्रांचों में हमारा अकाउंट है, और वहाँ जाके वो जमा करा, अब्दुलसत्तार रेड्डी फाउंडेशन के नाम से उसमें जाके रकम जमा करा दे, उसकी स्लिप मुझे भेजे, बैंक को रसीद चंदे की दे दूंगा।
अच्छा, दूसरे कॉलर हमारे हैं सरगोधा से, मुमताज अंजुम साहब। मुमताज अंजुम साहब,
मेरी अल्लाह रब्बुल इज्जत से दुआ है कि अल्लाह ताला इनको तादेर सलामत रखे,
आमीन।
कभी किसी हुकूमती एहलकार ने या गैर सरकारी बंदे ने कभी इनका दिल दुखाया हो या इनको मायूस किया हो?
नहीं, मुझे जिंदगी में कभी भी कोई ने मायूस किया, ना किसी ने दिल दुखाया।
आपकी लव मैरिज हुई थी?
मैं हमेशा दुआ मांगता था अल्लाह से कि अल्लाह मुझे एक अच्छी बीवी देना, अल्लाह ने बीवी भी मुझे दिला दी और दी। लव मैरिज कोई कुरान नहीं है, आप उम्र हो गई मालिक, आपस में मिलकर हम तय कर ले तो शादी कर सकते हैं, कोई भी मजहब के अंदर ये इसके लिए इंकार नहीं है।
तो जब कोई हमारा नहीं बनता तो फिर हमको उनका बन जाना चाहिए, तो जिंदगी कामयाब गुजरती है। दिल मिले ना मिले कोई ज़रूरी नहीं है, दिमाग मिलना चाहिए, और औरत को नरमी रखनी है, औरत को ही बच्चों के लिए कुर्बानी देनी है, और औरत को ही हर चीज़ में समझौता करना है।
इदी साहब, मुझे तो लगता है कि दिल बहुत मिला हुआ है आपका बिल्किस साहिबा से।
बस अल्लाह ने मिला दिया।
मैंने तो इतने प्यारे से मियाँ बीवी बहुत ही कम देखे हैं, जो इतनी, और काम में सबसे बड़ी बात है इतना साथ देते हैं आप एक दूसरे का। क्या कोई ऐसा तरीका है कि आप और पाकिस्तानी फौज साथ मिलके काम करें ताकि जो उनकी कमी है आप पूरा कर सकें और जहाँ पे आपको उनकी ज़रूरत है वो आपकी मदद कर सकें?
फौज एक इदारा है, वो किसी को शामिल नहीं करती, बल्कि कोई करने वाला होता है तो उसको मदद ज़रूर देती है, उसका हौसला बढ़ाती है, लेकिन ये फौज अपने साथ किसी को नहीं मिला, वो एक इंडिपेंडेंट इदारा है, اپنے سسٹم ہے, اپنی لگن ہے, اسے یہ کام کرتے ہیں.
مجھے ہمیشہ یہ سوچ کے حیرت ہوتی ہے کہ آپ کو ابھی تک امن کا نوبل پرائز کیوں نہیں دیا گیا, مطلب آپ کو نوبل پرائز کیوں نہیں ملا اب تک؟
نہیں, مجھے تو قوم نے نوبل پرائز دے دیا ہے.
وہ تو بہت سے مل گیا,
روز دیتی ہے.
بالکل,
نوبل پرائز کے پیچھے کیوں, جب یہ مل رہا ہوگا, مجھے تو بہت ایوارڈ ملے ہیں. بلجان فاؤنڈیشن سے ایک ایوارڈ ملا ہے, فلپائن سے ایک ایوارڈ ملا ہے روک پیلر فاؤنڈیشن کا, اور مجھے تو ملتے رہتے ہیں, دیتے رہتے ہیں. اور دبئی کے شیخ نے مجھے دیا, یہ سب ملتے رہے, لیکن میں اس کی فکر نہیں کرتا. قوم مجھے بہت دیتی ہے, میں کیوں ایوارڈ کے پیچھے بھاگوں؟ میرا ایوارڈ قوم کا ایوارڈ ہے, وہ ہمیشہ کا ہے.
اصل میں پاکستانی قوم کو جو ایک بہت بڑا ایوارڈ ملا ہے وہ آپ کی شکل میں ملا ہے مولانا صاحب, آپ خود ایک ایوارڈ ہیں پاکستان کے لیے پورے.
بس اللہ کراتا ہے, جب اللہ جب کسی سے کام لینا چاہتا ہے تو ساری چیز کر دیتا ہے, پھر اس میں کوئی رکاوٹ نہیں آتی, نہ کوئی تکلیف ہوتی ہے, نہ کوئی چیز ہوتی ہے.
ذرا ہمت کر چل تو صحیح ہے سامنے منزل, کوئی مشکل سے مشکل کام بھی مشکل نہیں ہوتا. آپ سب کو اللہ خوش رکھے اور ایدی صاحب کی عمر میں برکت ڈالے. والسلام.
ایدی صاحب, یہ بات میں بھی ہمیشہ آپ سے پوچھنا چاہتی ہوں, کیونکہ آپ کہیں گے تو صحیح, ڈانٹ بھی سکتے ہیں آپ اس بات پہ ہم لوگوں کو کہ ہم ہر چیز کی توقع آپ سے کر رہے ہیں, لیکن کیا آپ کچھ تعلیم کے لیے تھوڑا سا لوگوں میں روح ڈال سکتے ہیں؟
تعلیم میں میں کچھ بھی نہیں, بس میرے یہاں جو داخل ہے ان کو تعلیم دلاتا ہوں, وہ خود ہی آپس میں پڑھتے کرتے ہیں. میرے پاس تعلیم کا سسٹم کوئی, میں ہیلتھ اور ایمرجنسی کو کام کرتا ہوں, یہ بھی میں اللہ مجھ سے لے رہا ہے. تعلیم کے سسٹم میں میں کچھ بھی نہیں ہوں.
تو آپ کی جو مطلب یہ جو لاوارث لوگ ہوتے ہیں, تو ان کے گھر والوں کا تعلق کس کلاس سے ہوتا ہے؟ کیا
رونا پٹنا, لڑکی جوان, جب آپ نے گھر میں ان کو تعلیم دلائی, ٹی وی رکھا ہے, وی سی آر رکھا ہے, فلمیں ہیں, تو لڑکی بالغ ہوتی ہے تو خود مختار ہو جاتی ہے. جب اپنی شادی کی تیاری کرتی ہے تو اس کو باہر کر بھگا دیتے ہیں, نکال دیتے ہیں, یا سب کچھ کرتے ہیں, اپنی مرضی سے کنبوں میں ڈالتے ہیں اور بہت سا ظلم کرتے ہیں. تو یہ سب چیزیں دیکھ کر دل جلتا ہے. روز کے 8-10 لڑکی جوان کوئی نہ کوئی وجہ سے چلے آتی ہیں, کیونکہ ہماری یہاں کنبا پرستی بہت ہے. کنبے کا لڑکا جیسا بھی خراب ہے, کتنی بھی اچھی لڑکی ہو اس کو دینا ہے اور اس کو شادی کروانی ہے, یہ ہمارے یہاں ظلم بہت ہے. ملنے کے
سامعین, یہ تھی کچھ جھلک اس پروگرام کی جب ایک بار اور ایدی صاحب ہمارے پروگرام میں ہمارے ساتھ موجود تھے. سیلاب کا زمانہ تھا اور وہ مدد کر رہے تھے, اور مجھے اچھی طرح یاد ہے کہ حافظ محب علی کھوسو نے اس پروگرام میں فون کیا تھا, کیونکہ ان کے علاقے میں بڑا زوردار سیلاب آیا ہوا تھا, اور محب جو ہیں خود بھی ایک ایکٹیوسٹ ہیں, یہ ایک طرح سے ان کے پیروکار بھی ہیں ہمارے ستار ایدی صاحب کے. حافظ اس وقت ہمارے ساتھ فون پر ہیں. جی محب, السلام علیکم.
وعلیکم السلام. باقی ہم ایک ایسے انسان سے محروم ہو چکے ہیں جو ہمارے نہیں پورے دنیا کے مطلب ہم ہمدرد تھے, وہ اس کے درمیان کوئی نہ مذہب کی دیوار حائل تھی, نہ کوئی فرقہ وار, نہ کوئی مطلب ذات پات, وہ ہر انسانیت کی مطلب خدمت کرتے تھے. ہم اس سے محروم, اللہ تعالیٰ ان کو جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے اور ان کے خاندان کو صبر کی توفیق دے. ہمیں اور دعا کرتے ہیں کہ اللہ تعالیٰ ان میں سے کسی خاندان کے مطلب اس طرح جذبات ہے جس طرح عبدالستار ایدی کے جذبات تھے. وہ ایک مظلوم کے مطلب سہارا تھے, وہ جو لوگ مشکلات میں تھے ان کی مدد کرتے تھے. ہم ان کے مطلب ان سے ان کے خاندان سے تعزیت کرتے ہیں.
محب, ایسا لگتا ہے مجھے, تو میں یہی سوچ رہی تھی کہ ایسا لگتا ہے کہ جیسے ہم سب کو ایک دوسرے سے تعزیت کرنی چاہیے, کیونکہ ہم سب کی زندگیوں سے ایک بہت ہی قیمتی ہمارا جو شخصیت ہے ہم سے چلی گئی, باپ کی طرح کہہ لیں, کسی کے بھائی ہوں گے, بیٹے بھی کوئی کسی کے ہوں گے, جو بھی ان سے رشتہ کوئی سمجھتا ہے, اور کتنے بچوں کے وہ باپ تھے, کس طرح وہ پیار کرتے تھے. میں نے ایک دو تصویریں دیکھیں جو ذہنی طور پر معذور بچوں کے ساتھ ان کی, کس طرح وہ انہیں کھلکھلا کر ہنسا رہے تھے ایدی صاحب, اور ان کی داڑھی بچہ کھینچ رہا تھا, تو جی تو خوش ہو کیسے ہنس رہے تھے.
بہت کچھ کیا لوگوں کے لیے, بہت کچھ کیا اپنے پوری زندگی لوگوں کے لیے, لیکن آخر طور انہوں نے اپنے دو آنکھیں بھی معذور کو دے دی. آخر انہوں نے کہا کہ میرے آنکھیں ان کو دے, کیونکہ اب وہ ان کی آنکھیں بھی لوگوں کو دیکھیں گی. بالکل یہ بھی آخر طور انہوں نے یہ بھی احتیاط کیا کر کے دے دی.
میں تو کہتی ہوں کتنے خوش نصیب لوگ ہوں گے جن کے آنکھوں کو جو بینائی ہے وہ ایدی صاحب کی آنکھوں سے ملے گی. مطلب ان کو تو اپنی قسمت پہ ناز کرنا چاہیے.
یقین کریں باجی, اتنے الفاظ نہیں ہیں کہ ان کو مطلب ان کے بارے میں کچھ کہہ سکیں, کیونکہ وہ اتنا کام کر چکے ہیں ہمارے لیے, ہمارے لوگوں کے لیے, پوری دنیا کے لیے. ہمارے پاس اتنے الفاظ نہیں ہیں جو ہم ادا کر سکیں. یقین کریں تو یہ اس طرح ہوتا ہے.
بس میری تو جیسے کسی شخصیت کو بلانے کا بھی دل نہیں چاہ رہا تھا, کسی کا بھی نہیں, بس یہ دل چاہ رہا تھا کہ آپ سب جن سے پیار کرنے والے لوگ ہیں, اور مطلب ایسا نہیں کہ شخصیات جو ہیں وہ پیار نہیں کرتی, میرا مطلب ہے, لیکن سب لوگ ان سے ایک جیسا پیار کرتے تھے. تو میری خواہش تھی آج کے دن ہم سب مل کے ایدی صاحب کو اپنے طریقے سے الوداع کریں, کیونکہ وہ ہمارے پروگرام میں بہت دفعہ آئے تھے, آپ سب سے اتنے پیار سے انہوں نے باتیں کی تھیں. اچھا, بہت شکریہ محب آپ کا ہمیشہ کی طرح. اور ڈنگا سے محمد اقبال صاحب ہمارے ساتھ ہیں. السلام علیکم اقبال صاحب. اقبال صاحب کو میرا خیال ہے آواز نہیں آ رہی. ارسلان, کوئی اور ہمارے ساتھ ہیں ہمارے کالر؟ ہمارے سامعین, میں آپ کو یاد کرا دوں کہ ہمارے یہ پروگرام وائس آف امریکہ کی اردو سروس سے پیش کیا جا رہا ہے. آپ بھی ہمیں مفت کال کر سکتے ہیں. فدا محمد ہمارے ساتھ ہیں ایبٹ آباد سے. آپ لوگ بھی نوٹ کر لیجئے, 0800-777-8789 یہ ہمارا ٹول فری نمبر ہے. بدقسمتی سے مجھے پتا ہے کشمیر سے ہمارے بہت سارے سننے والوں نے بڑی محبت سے فیس بک پر ان کے لیے پیغامات دیے ہیں, جیسے کہ عائشہ سلیمہ نے, عمران علی نے, اور کرن صدیق نے, نذیر زرگر نے جموں کشمیر سے لکھا ہے, ایک شخص پوری دنیا کو ویران کر گیا. اور اسی طرح کے بہت سے محبت والے پیغامات ہیں اور بہت کچھ ہے, لیکن ہم باری باری آپ کو سنواتے رہیں گے. ایک ابھی جب گفتگو ہو رہی تھی تو بات کی تھی انہوں نے, ایدی صاحب نے, یہ بات ہو رہی تھی کہ کیا ہوگا اگر یہ جو سیلاب ہیں اور یہ تباہیاں ہیں جاری رہیں اسی طرح. تو ایدی صاحب نے ایک سمبولک سی بات کی تھی. ان کا یہ کہنا تھا کہ جب حالات اس طرح کے ہوں, جب کرپشن بڑھ جائے, جب لوگ نیکیاں کرنا چھوڑ دیں, تو یہ ایک اللہ کی طرف سے انتباہ ہوتا ہے. تو وہ ایک دیندار شخص تھے اور ان کا اپنا ایک انداز تھا چیزوں کو دیکھنے کا. لیکن بہرحال ہم ان کا وہ کوٹ بھی سنتے ہیں. اچھا, ہمارے ساتھ ڈاکٹر مشہود ہیں, پہلے ہم ان کو لیتے ہیں. ڈاکٹر مشہود قادری, آپ تو آپ سب ان سے واقف ہوں گے, وہ خود ایک بہت ہی ذہین, سمجھدار اور درد مند ڈاکٹر ہیں, اور ان کا تعلق اسی شہر سے ہے جو کہ ڈاکٹر ہمارے مولانا صاحب کا شہر ہے, یعنی عبدالستار ایدی صاحب کا. لیکن جیسا کہ ہم لوگ بار بار کہہ رہے ہیں کہ ایدی صاحب کسی ایک شہر کے, کسی ایک ملک کے, بلکہ پوری دنیا کے تھے. تو مشہود, آپ کو میری آواز آ رہی ہے؟ مشہود
جی,
السلام علیکم. جی, وعلیکم السلام. مشہود, بس آپ مجھے یاد آ گئے, کیونکہ یاد ہے پچھلے پروگرام میں ہم بات کر رہے تھے جب یہ ہوا تھا, ہم نے اس بچے کے لیے مدد کا کیا تھا. تو آپ سے میں کہہ رہی تھی کہ کوئی شعر سنائیے. جی ہاں, جی جی, تو آپ کہہ رہے تھے کہ آج تو دل اتنا اداس ہے کہ کوئی چیز یاد ہی نہیں آ رہی. تو مجھے اچانک خیال آیا کہ آج آپ کا دل کتنا اداس ہوگا, کیونکہ پورا ملک رو رہا تھا ان کے خاطر, عبدالستار ایدی صاحب کے.
بالکل, بہت عظیم تھے, ولی تھے اور بہت بڑے آدمی تھے وہ, اور جو انہوں نے کیا وہ ہم تمام لوگوں کے لیے مشعل راہ ہے, اور وہ امر ہو گئے ہمیشہ کے لیے. تو یہ میں کہوں گا ان کے لیے.
تو آپ نے کبھی, آپ کو ملاقات ہوئی ان سے؟ یعنی
میری ان سے جب میں میڈیکل اسکول میں تھا, جی ہاں, جب میں ڈاؤ میڈیکل کالج میں تھا, تو ایک دفعہ کوئی سانحہ ہوا تھا میرے خیال سے, کوئی بلاسٹ. تو اس وقت ملاقات تو نہیں, وہ بھاگ دوڑ کے اس وقت کام کر رہے تھے, اور بس لگتا نہیں تھا کہ وہ مولانا عبدالستار ایدی, اس وقت ان کا نام بہت تھا, لیکن اتنے کام میں جدے تھے وہ, بالکل بھاگ بھاگ کے اٹھا رہے تھے لوگوں کو, اور ہم لوگ بھی اس وقت ایمرجنسی روم میں کام کرتے تھے. تو یہ میرا ان سے بس ایک دفعہ اس طرح سے ملاقات ہوئی تھی.
میں تصویریں دیکھ رہی تھی کل بہت ساری فیس بک پہ پوسٹ کرنے کے لیے, اور میں ایک کہیں وہ, آپ یہ سوچیے ایک اتنا مصروف شخص, ہم لوگوں کی کیا زندگی ہے مشہود, ہم کیا کرتے ہیں؟ کچھ بھی تو نہیں کرتے, نوکری کرتے ہیں, مطلب بہت سے بہت اپنے گھر بچوں کو پالتے ہیں, مگر ہم ہر وقت یہ سوچتے ہیں کہ ہمارے پاس وقت ہی نہیں کسی چیز کے لیے. بڑا ہم احسان کرتے ہیں جب بھی کچھ کام کر دیتے ہیں, کچھ تھوڑا بہت کسی کے ملنے کا, یا میزبانی یا مہمانداری جو بھی, لیکن آپ سوچئے کہ میں نے جب ان کی تصویریں دیکھ رہی تھی تو مطلب جس کو کہتے ہیں نا رونگٹے کھڑے ہو جانا آدمی کے, کہ مولانا صاحب بیٹھے نوالے اپنے ہاتھوں سے بچوں کے منہ میں ڈال رہے ہیں, مولانا صاحب ایک چھوٹے سے بچے کو خود نہلا رہے ہیں بیٹھے ہوئے. آپ سوچئے کہ یہ کون آدمی تھا. یہ
دیکھیں انہوں نے تو معاشرے کے اندر وہ کام کیا جو کسی نے کبھی کیا ہی نہیں. میرے آپ ان کو دیکھیں تو وہ تو جو اس طرح کے جو کام ہوتے ہیں جس میں بڑے بڑے نام آتے ہیں اور بڑے بڑے جو لوگ ہیں مدر ٹریسا ہیں, لیکن مولانا عبدالستار ایدی کا جو سب سے بڑا جو انقلاب تھا سوچ کے اندر, انہوں نے دیکھیں جانوروں کے لیے بھی کیا, انہوں نے جانوروں کا اسپتال کھول دیا.
بالکل
وہ جانوروں کی خود جا کے ان کے زخموں کے اوپر جو ہے وہ مرہم لگاتے تھے, دوائیاں لگواتے تھے اور وہ میک شور کرتے تھے وہ اس بات کو ہر طرح سے جو ہے کہ ڈاکٹر وہاں پر موجود ہیں. مطلب اس شخصیت کے بھی الفاظ ہمارے پاس ہیں ہی نہیں, ہماری جو لغت ہے وہ تو بہت محدود ہے, بہت محدود ہے.
بالکل. اور دیکھیے مطلب ہمارے یہاں دین کے نام پر ہم جب دیندار بنتے ہیں تو ہم جیسے ہر نعمت کو حرام کرنے کی بات کرتے ہیں. ایک ان کو دیکھیے کہ وہ چھوٹی سی خوشی, مجھے بلقیس آپا نے بتایا پروگرام میں کہ اب ہم بڑے مولانا خوش ہوتے ہیں تو کہتے ہیں چلو آئس کریم کھاتے ہیں. آپ یہ دیکھیے نا کہ مطلب یہ ہوتا ہے انسان کہ وہ اتنا کچھ کر رہا ہو, وہ دین کا بھی اور دنیا کا بھی ہو. پھر مولانا صاحب نے کبھی دنیا سے محبت کرنی نہیں چھوڑی, مطلب انہوں نے کبھی
بالکل نہیں. وہ زندہ دل آدمی تھے اور انسانیت کو, میں تو یہ کہتا ہوں کہ اگر انسانیت کا نیا نام ایڈی دے دیں اور لغت سے انسانیت کو ہٹا کے لفظ ایڈی کا رکھ دیں تو اس کے معنی زیادہ با اثر ہوں گے.
با اثر بھی ہوں گے اور با مطلب لوگوں کے لیے عام فہم بھی ہوں گے, کیونکہ آپ کو سمجھ آ جائے گا جیسے ایڈی صاحب کا نام آتا ہے کہ کیا مطلب ہے انسانیت کا.
بالکل.
مشہود آپ ہمارے ساتھ ہی رہیے, میں ایک کالر کو لے لوں. فضا محمد صاحب ہیں ایبٹ آباد سے. جی فضا محمد صاحب السلام علیکم.
میڈم السلام علیکم.
جی بھیا آپ کا فون کر دیا تھا.
جی
وعلیکم السلام.
میں کیا بات کروں, آپ نے میڈم بڑے اچھے انداز سے عبدالستار ایدی صاحب کا عطا کیا ہے. میں گورنمنٹ کا بھی, پاکستان آرمی کا بھی بڑا شکر گزار ہوں کہ ورلڈ کے اندر انہوں نے, حالانکہ وہ اگر عبدالستار ایدی صاحب کی روح تک باندھ پہنچے تو شاید وہ اس وی آئی پی کلچر کی قائل ہی نہیں تھے, لیکن ان کی مجبوری تھی, وہ تو روح پرواز کر چکی ہے, وہ ایک باڈی ہے تو وہ بےچارا بول نہیں سکتا, لیکن اینی ہاؤ وہ جو کچھ بھی ہوا وہ ورلڈ کے لیے ہم نے ایک ٹریبیوٹ دیا ان کو. لیکن میڈم میں نے اپنی طور پہ یہ فیل کیا ہے جو بات بڑی ضروری ہے کہ دیکھیں وہ پی ایم ایل ایم ہے, پی ٹی آئی ہے, ایم کیو ایم ہے یا کچھ اور پارٹیاں ہیں, یا شناز عزیز ہے. شناز عزیز آپ تو ماشاء اللہ پھر بھی انسانیت کی خدمت ہے, مختلف انداز سے آپ نے ماشاء اللہ جو بھی آپ کی بسات میں ہے. میری آج بھی مجھے کافی دوست ملے. ہیلو آواز آ رہی ہے نا؟
جی 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 آ رہی.
ہاں آج بھی مجھے بہت دوست ملے ہیں, سب اکٹھے ہیں, یکجا ہیں کہ عبدالستار ایدی سے بڑا افسوس ہوا, مجھے بھی افسوس ہوا. میں نے سب سے یہ بات کی ہے کہ ہم اگر 0.001% 0.1% 1% اس میں تو پوری اپنی لائف ہی انسانیت کی, وہ قائد خدمت تھے, قائد انسانیت تھے, انہوں نے کتنا ماشاء اللہ کنٹرول پوری لائف ان میں دی 100%, تو ہم اس کا کچھ اچھے اشعار بھی دے دیں. ہم نے اپریز تو بہت کی ہے, لیکن یہ میں یہ لفظ یوز کرنا بری بات ہے منافقت, لیکن ہم نے اپنے آپ کو کنٹریبیوٹ کرنا ہے عملی طور پہ ورلڈ میں انسانیت کے لیے.
میں ایک بات, میں فدا محمد نے آپ کی بات سمجھ گئی اور میں آپ کی بات سمجھ گئی اور میں اتفاق کرتی ہوں, لیکن ساتھ ساتھ میں ایک بات اور بھی کہوں گی. جو مولانا صاحب کی تمام گفتگو سے جو سبق میں نے سیکھا, آپ نے دیکھا کہ یہی ابھی جب ہم سیلابوں پہ بات کر رہے تھے ایدی صاحب سے, انہوں نے نہ تو انہوں نے جب آرمی سے بات ہوئی کہ آرمی کے ساتھ, انہوں نے کہا کہ آرمی ایک انڈیپینڈنٹ ادارہ ہے اور وہ اپنے طور پہ کام کرتے ہیں, لیکن اگر کوئی مدد کے لیے آئے تو وہ ہمیشہ اس کی مدد کرنے کو تیار ہوتے ہیں. اور پھر اسی طرح انہوں نے گورنمنٹس کی مختلف بات کی. تو ایدی صاحب اس حقیقت کو جانتے تھے کہ ہر چیز جو ہے ریزنٹمنٹ اور مخالفت نہیں ہوتی. مجھے ایسا لگتا ہے کہ ایدی صاحب نے اپنی زندگی سے ہمیں یہ سبق دیا ہے کہ اگر ہم صرف اس میں لگ جائیں کہ کیا نہیں ہوا اور خود کچھ نہ کریں تو پھر کچھ بھی نہیں ہو سکتا. تو ایک حد تک آپ بھی وہی بات کہہ رہے ہیں. اور مشہود میں بھی یہ بات آپ سے بھی چاہوں گی کہ میں آپ مجھے بتائیے یہ بات کہ کیا یہ بات سچ ہے نا کہ ایدی صاحب نے کبھی کسی وہ متنازع نہیں بنے, کبھی بھی
कभी भी नहीं बने। जो भाई बात कह रहे हैं ना, इनकी बात में भी बड़ी सदाकत है।
बिल्कुल बिल्कुल।
आपको बताऊं, देखिए एडी साहब का एक मुझे जुमला याद है, ये बहुत पुरानी बात है, उन्होंने कहा कि जो जो मजहब है वो इंसानियत है और इंसानियत जो है वो मजहब है।
बिल्कुल।
जो सरहदें हैं वो सरहदें इंसानियत के लिए, उसके तहफ्फुज़ के लिए तो बनाई हैं, लेकिन लड़ने के लिए नहीं बनाई। उन्होंने जाके हिंदुस्तान में भी काम किया, श्रीलंका में भी जाके काम किया, बांग्लादेश में भी जाके काम किया, अफ्रीका में भी जाके काम किया। जहां जहां इंसानियत का अटल हुआ उन्होंने मांगा, फिर आफियत जो कोई कुदरती आफियत नहीं, कहीं पर आफतें आई
जी। हेटी में, हेटी में गए वो, जब हेटी में जलजला आया, बैरूत में लड़ाई हुई तो वो वहां मौजूद थे और बहुत कमाल के आदमी थे।
जी हाँ जी हाँ जी हाँ। वो एक बात कहते थे ना कि लोगों ने तालीम तो हासिल कर ली लेकिन इंसान नहीं बना, ये भी उन्हीं का जुमला है। तो वो एक एक बड़ा अच्छा शेर है जो आप मुझसे तो पूछ रही थी, मैं दोबारा कोट करूंगा
जी।
अनाओं नफरतों खुद गर्जियों के ठहरे पानी में, अनाओं नफरतों खुद गर्जियों के ठहरे पानी में, मोहब्बत घोलने वाले बड़े दरवेश होते हैं। तो वो दरवेशी थे, दरवेश थे, और बहुत गजब, मतलब उनके लिए दोबारा मैं कहूँगा कि अल्फाज खत्म हो जाते हैं।
बिल्कुल बिल्कुल। और एक हम अटक से अपने कॉलर को ले लें, फिर और भी आपसे मैं चाहूँगी कुछ, बल्कि कोई शेर ही हमें सुनाएं कुछ, थोड़ा सा दिल कहते हैं ना ठहरे किसी तरह, तसल्ली के कोई लफ्ज हो ऐसे। तो अटक से हमारे कौन से कॉलर आते हैं सर हमारे? जी भैया बोलिएगा ज़रा। अच्छा आप हमारे साथ ही रहिए, मुझे आवाज़ नहीं आ रही, लेकिन अरसलान अभी वापस आते हैं एक सेकंड में। अच्छा मैं कोई मशहूर कुछ और शेर सुनाइए आप इस वक्त हमें।
मैंने एक एडी साहब के लिए कल लिखा था, मैंने एक छोटी सी मैंने एक नज़म लिखी थी, अगर आप दो मिनट दें मुझे वो सुना सकता हूँ। अंधेरे शहर तारीख राहों में, बंद गलियों सिसकती आहों में, गफलतों महरूमियों खौफ में जगड़ी लाचार खल्क, दम दम घुटती फजाओं में, अजबियत जनूनियत के बाजार में, जहां नफरत बढ़ती है फरेब के प्यालों में, सियासत के सौदागरों की भीड़ में, जहां खून बहता है इख्तदार की तमानियत में, वो एक ही तो था जिसने जलाई शमा, सच्चाई मुताबिकत वफा ईमान फना की, वो एक ही तो था जिसने लगाया शजर, मोहब्बत चाहत लुगत इंसानियत का, वो एक ही तो था जिसने सया दिलों में घर बनाया अपनी दरख्शां नफा रसाई का, साबित किया तूने इस फलक पर जंग नहीं जी जाती, जंग नहीं जीती जाती नफरत की तजारत से, मुनव्वर हैं दिल आज एडी तेरी नजर से, जाविदा हैं इरादे बस तेरे नाम से, सारी जिंदगी बसारत दी इंसानियत को, कूच करके भी चश्मे नजर अता की ना आशना को, सोचता हूँ इंसानियत को प्यार से अब एडी कहकर पुकारूं क्या, सलाम है एडी तेरी अजमत को, कयामत भी ठहर गई होगी तेरी अजमत को देखकर, सलाम है एडी तेरी अजमत को, जिंदा रहेगी इंसानियत अब तेरे नाम से।
वाह वाह वाह, बहुत खूब, बहुत ही प्यारी है नज़्म आपने कही, और मैं चाहूंगी एक दफ़ा और सुनूं इसको, लेकिन पहले मैं कॉलर को ले लूं अपने, गुलाब खान है अटक से। जी गुलाब खान, गुलाब खान साहब
जी। भाई मैडम अब ये है कि मेरी मुलाकात थी मरहूम अब्दुल सारी जी से 1973 में।
अच्छा।
इलेक्शन हो रहा था वहाँ, एक जमीनी इलेक्शन, ड्यूटी कर रहा था, तो यानी वो बहुत रश था, तो आए अल्लाह ताला उनको बड़ी करहमत करे, सात आदमी थे, और पूरे वहाँ जो लोग थे यानी करीब यानी पोलिंग कैंप के अंदर और जहाँ हमला था, सबको लंच दिया उन्होंने, डब्बे में पैक किया हुआ था, उन्होंने कहा ये कोई ऐसी चीज नहीं है कि आप ये समझें कि मैं सियासी इलेक्शन लड़ रहा हूँ, तो लेकिन मुझे पता है कि आप इस कदर मसरूफ लोग हैं तो भूख तो आपको लगेगी और आप यहाँ से जा ही नहीं सकते, मेरा नाम है अब्दुल सार एडी। तो ये चीजें किसको भूलेंगे जी, हमें तो ये पता है वो तो इतने इंसान दोस्त है, अल्लाह ताला उनको ये सारी जजाए खैर दे और हम लोगों को अल्लाह तौफीक दे कि हम उनके नक्शे कदम पे चल सकें। शुक्रिया।
बिल्कुल, बहुत शुक्रिया इतना अच्छा वाकया हमें सुनाने का। मैं मशहूर इतनी अच्छी नज़म थी, जैसे एक दफ़ा मैं आदमी पूरी तरह उसको गिरफ्त में नहीं ले सकता ना, मुझे एक दफ़ा और सुनाइए आप एडी साहब के लिए।
जी जी। अंधेरे शहर तारीख राहों में, बंद गलियों सिसकती आहों में, गफलतों महरूमियों खौफ में जगड़ी लाचार खल्क, दम घुटती फजाओं में, अजबियत जनूनियत के बाजार में, जहां नफरत बढ़ती है फरेब के प्यालों में, सियासत के सौदागरों की भीड़ में,
کون بیٹھا ہے اقتدار کی تمامیت میں، وہ ایک ہی تو تھا جس نے جلائی شمع، سچائی مطابقت وفا ایمان اور فلاح تھی، وہ ایک ہی تو تھا جس نے لگایا شجر محبت چاہت الفت انسانیت کا، وہ ایک ہی تو تھا جس نے سیاہ دلوں میں گھر بنایا اپنی درخشاں نفع رسائی کا، ثابت کیا تو نے اس فلک پر جنگ نہیں جی جاتی نفرت کی تجارت سے، منور ہیں دل آج ایڈی تیری نظر سے، داویداں ہیں ارادے بس تیرے نام سے، ساری زندگی بسارت کر دی انسانیت کو، کوچ کر کے بھی چشم نظر عطا کی ناآشنا کو، سوچتا ہوں انسانیت کو پیار سے اب ایڈی کہہ کر پکاروں کیا، سلام ہے ایڈی تیری عظمت کو، قیامت بھی ٹھہر گئی ہوگی تیری عظمت کو دیکھ کر، سلام ہے ایڈی تیری عظمت کو، زندہ رہے گی انسانیت اب تیرے نام سے۔
واہ واہ واہ، بہت خوب۔ ہمارے کچھ اور میں نام لیتی ہوں، اور میں اپنے تمام فیس بک کے سننے والوں سے معذرت چاہتی ہوں کہ اگر ہم ان کو ٹیلی فون نہیں کر سکے اور تمام کالز نہیں لے سکے، میری کہانی کا پروگرام بھی ہم وقف کریں گے اس جمعرات کو ایدی صاحب کے لیے، اور اس میں بھی ہم یہ تمام جو آپ کے پیغامات ہیں شامل کریں گے، اور آپ کو لیں گے اسکائپ پہ اگر آپ آ سکیں یا ٹیلی فون پر۔ اس کچھ میسیجز بھیجتے ہیں، گفتار حسین، محمد اسحاق، فرخندہ زاہد، اسرار احمد، شگفتہ صبا، شکیل احمد خان، شمیلا چودھری، اعظم خان، جنید شیخ اور چودھری کامران علی نے۔ محمد حسین کہتے ہیں کہ ایدھی دراصل نام ایک مشن کا ہے، کسی شخص کا نہیں۔ بالکل درست کہا آپ نے۔ اور ہمارے ساتھ ایک کالر تھیں فاطمہ ڈیرہ غازی خان سے، جن کا فون کٹ گیا۔ چترال سے ہمارے ساتھ ولی محمد صاحب ہیں۔ جی ولی محمد صاحب، جلدی سے بھیا، وقت بہت کم ہے۔ جی ولی محمد، وعلیکم السلام بھائی۔
میں جی صاحب کو سلام پیش کرتا ہوں۔ سلام کے بعد ہمارے چترال میں جو خراب آئے تھے سر، اس کے بارے میں کچھ کہنا چاہتا ہوں مگر دو منٹ کے لیے۔
نہیں، دو منٹ نہیں ہے بھیا، بھیا صرف 30 سیکنڈ ہے۔ آپ ایدی صاحب کے لیے پلیز کچھ کہیے، ایدی صاحب کے بارے میں۔ اچھا سوری، آپ کا فون ہی کٹ گیا، اسی لیے میں چاہ رہی تھی آپ جلدی سے کہہ دیں۔ اچھا مشہود، اس سے پہلے کہ ہم پروگرام ختم کریں، مجھے بڑی خوشی ہے آج آپ ہمیں مل گئے، بہت ہی صحیح شخص۔ جو جی، تو کچھ کہیے آخری کچھ، یعنی جس کو کہتے ہیں نا کلوزنگ تھاٹ۔
میں یہ بات کہوں گا کہ جو ایڈی صاحب نے کام کر کے چلے گئے، دیکھیں میرے جو میں نے یہ نظم پڑھی ہے اس میں، میں نے خاص بات جو میں نے اجاگر کی کہ جب جاتے وقت بھی انہوں نے نصیحت کی تھی کہ میری آنکھیں بچی ہیں جو کسی کو ڈونیٹ ہو سکتی ہیں، باقی ان کے سارے جو اعضاء تھے وہ کمزور ہو گئے تھے، تو وہ اپنی آنکھیں دے کے چلے گئے۔ تو کم از کم ہم لوگوں کو ذاتی طور پر اس چیز کو سمجھنا چاہیے، اس چیز کے اوپر علماء کرام کو بھی کوئی اشتہار یا کوئی ایسی چیز لے کر آنی چاہیے
آزاد کی ڈونیشن کے لیے۔
جی ہاں تاکہ وہ ڈونیٹ کر سکیں۔
بالکل،
اس سے بڑی انسانیت کی خدمت ہوتی ہے۔
بہت اچھا پیغام دیا مشہود آپ نے۔ اور آخری ختم کرنا چاہوں گی میں ہم سب کے، ہمارے اپنے ایدھی صاحب کے الفاظ پر آج کے پروگرام کو، اور میری طرف سے خدا حافظ۔
یہ قوم میں جب بہت برائی ہو جاتی ہے اور بہت کرپشن ہو جاتا ہے، انسانیت ختم ہو جاتی ہے، تب اسی طرح سے اللہ کے پاس تین عذاب کے طریقے، پانی، آگ اور ہوا۔ تو ابھی تو اللہ نے پانی سے عذابایا ہے، اور یہ چیزیں اللہ نیک ہدایت کے لیے یہ تب بھی کرتا ہے کہ تم سنبھل جاؤ، نہیں سنبھلو گے تو تمہیں میں آگ اور ہوا کے ذریعے بھی پھٹا کر سکتا ہوں۔ تو اللہ کی آزمائش ہے، ہمیں آپ سب مل کر بہت بڑے سے بڑے ہر کپجور خرچی چھوڑ کر، رگاج چوری چھوڑ کر، ٹیک چوری چھوڑ کر، ہمیں پوری طرح قوم کا کام کرنا چاہیے۔ ہماری حکومت کے غریب ہیں، کیوں غریب ہیں؟ ہم ٹیک چور ہیں، رگاج چور ہیں، فضول خرچی بہت کرتے ہیں۔ ہمیں سب چھوڑنا ہوگا، ملک کو بنانا ہوگا، انسانیت کے خاطر، انسانوں کا بھلا کے خاطر سب کچھ کام کرنا۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
جب ظلم و ستم کے کوہ گراں، جب ظلم و ستم کے